यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर फिर्ता लिने निर्णय विरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनवाई हुने। राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सि बिहिबार संसदीय दलको नेता चयन गर्ने। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै विभिन्न 166 वटा विदेशी कम्पनीलाई खनिज उत्खनन गर्न दिने सरकारको निर्णय। विश्व क्षयरोग निवारण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै र कोलम्बियामा 125 जना सवार सैन्य विमान दुर्घटना हुँदा कम्तीमा 34 जनाको मृत्यु।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर संशोधन गरी फिर्ता लिने महान्याधिवक्ता कार्यालयको निर्णय विरूद्ध दायर रिट निवेदनमा आज सुनवाई हुने भएको छ। सर्वोच्च अदालतमा हिजो सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएकोमा आज सुनवाई हुने अदालतले जनाएको छ। न्यायाधीश द्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हिजो सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा आजका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले चैत्र 5 गते लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्याधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको थियो। यसअघि न्यायाधीश द्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनवाई गर्न चैत्र 1 गतेका लागि पेश गर्न आदेश दिएको थियो। महान्याधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरूद्ध अघिल्लो सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता छनौटको गृह कार्य अघि बढ़ाएको छ। निर्वाचन अघि नै भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिनुभएका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गरिने स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। त्यसका लागि पर्सि बिहिबार अपरान्ह पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको र सोही बैठकले संसदीय दलको नेता चयन गर्ने प्रवक्ता झाले बताउनुभयो। संघीय संसद सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटेको छ। सोही सन्दर्भमा सचिवालयले सूचना मार्फत नवनिर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरेको जनाएको छ। पर्सि बिहिबार अपरान्ह 2 बजे शपथ समारोहको आयोजना गरिएको छ। निर्धारित समयभन्दा 2 घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि सचिवालयले अनुरोध गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीले भोलि राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनुहुनेछ। त्यसपछि चैत्र 12 गते निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई ज्येष्ठ सदस्य केसीले शपथ गराउनुहुनेछ। नेपालको संविधानको धारा 88 मा संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। संविधानको धारा 91 को 5 मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। शपथ समारोहपछि नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभा सदस्यको प्रतीक चिन्ह, संविधान, संसद नियमावली, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी संगालो सहितको सामग्री उपलब्ध गराइनेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सांसदको शपथको आवश्यक व्यवस्थापन सचिवालयले गरिरहेको जानकारी दिनुभयो। सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय हलमा सांसदहरूको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने गरी तयारी अघि बढ़ाइएको छ। हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने प्राविधिक काम अन्तिम चरणमा पुर्याइएको छ। सुरक्षा लगायतका विभिन्न पाटोबाट व्यवस्थापनको काम अघि बढ़ाइएको प्रवक्ता गिरीले जानकारी दिनुभयो। सरकारको सिफारिशमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था रहेको छ। अधिवेशन आह्वानपछि संसद बैठकको तयारी गरिने सचिवालयले जनाएको छ। निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दल र सांसदको संख्या फेरबदल भएसँगै सचिवालयले संसदीय दलको कार्यालयहरू पनि सोही अनुसार व्यवस्थापन गरेको छ। सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयहरूलाई पार्टीको स्ट्रेन्थ अनुसार व्यवस्थापन गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका 182, नेपाली कांग्रेसका 38, नेकपा एमालेका 25, नेपाली कम्युनिष्ट पार्टीका 17, श्रम संस्कृति पार्टीका 7 र राष्ट्रिय प्रजातन्त्र पार्टीका 5 एवं स्वतन्त्र सांसद एकजना निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेस र नेकपा एमालेलाई साबिकै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको र नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नम्बर 2 अन्तर्गतको साबिकको कार्यालय भने राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्थापन गरिएको संसद सचिवालयले जनाएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गर्दै आएको कार्यालयको भवनलाई नेकपा त्यसै गरी श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रूपमा व्यवस्थापन गरिएको छ। नयाँ संसद भवनमा सबै सांसदहरूलाई बेग्ला बेग्लै चेम्बरको समेत व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज दिउँसो 1 बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बोलाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभा निर्वाचनमा हार बेहोरेको नेकपा एमाले हारको कारण खोज्न थालेको छ। एमाले समीक्षा प्रतिवेदनहरू पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिइएको जनाएको छ। निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन तल्ला कमिटीहरूलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो। एमालेका तल्ला कमिटीहरूले निर्वाचनको समीक्षा गरिरहेको पनि उहाँले बताउनुभयो। डोटीमा गैराती जीप दुर्घटना हुँदा चालकसहित 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सुपप्र 01001-3923 नम्बरको जीप गैराती 12:30 बजे घुम्तीमा दुर्घटना हुँदा आदर्श गाउँपालिका 3 काँडी स्याउलेका जीप चालक 22 वर्षीय सुबोध रोकाया र सोही ठाउँका जीपमा सवार 19 वर्षीय कैलाश पिकको मृत्यु भएको छ। जीप अनियन्त्रित भई सड़कबाट तल खसेको प्रहरीले जनाएको छ। मुगुको रारा अर्थात तालचा विमानस्थलमा नेपाल एयरलाइन्सले हिजोदेखि नियमित उडान प्रारम्भ गरेको छ। नेपालगंजबाट सातामा 4 पटक आइतबार मंगलबार बिहिबार र शुक्रबार रारा विमानस्थलमा नियमित उडानको व्यवस्था मिलाइएको छ। बिहिबारकै दिन सुर्खेतबाट पनि रारा विमानस्थल मा उडान हुने गरी व्यवस्था मिलाइएको नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज नवीन कुमार विष्टले जानकारी दिनुभयो। नियमित उडान भएसँगै विशेष गरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई तथा पर्यटकहरूलाई राहत मिल्नेछ। खानी तथा भूगर्भ विभागले चुनढुङ्गा रातो माटो धातु पत्थर लगायतका विभिन्न 16 प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति दिएको छ। स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरिएको जनाएको छ। विभागले विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका 166 संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बास्कोटाले जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ। गृह मन्त्रालयमा हिजो आयोजित कार्यक्रमबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभयो। गृहमन्त्री अर्यालले फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी सुरक्षा निकाय र सबै सरकारवालाको महत्वपूर्ण भूमिका रहेको भन्नुहुँदै प्रशंसा पनि गर्नुभयो। पछिल्लो समय प्रविधिको बढ़दो प्रयोगसँगै सुरक्षा चुनौती पनि त्यत्तिकै देखिएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यमहरू मार्फत पछिल्लो समय ठगीका घटनाहरू बढ़दै गएको पाइएको छ। चालू आर्थिक वर्षको हालसम्म नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा 12,800 निवेदन प्राप्त भएकोमा लगभग 4,500 जति उजुरी विद्युतीय माध्यम मार्फत भएका ठगीसँग सम्बन्धित रहेको साइबर ब्यूरोले जनाएको छ। 3 वर्षको अवधिमा प्राप्त उजुरीको तुलनामा पछिल्लो समय ठगीका घटना बढ़दै गएको ब्यूरोको तथ्याङ्क छ। खास गरी सामाजिक सञ्जालका माध्यमहरू मार्फत मार्फत भएका ठगीका घटनामा पछिल्लो समय व्हाट्सएपको प्रयोग बढ़ी भएको पाइएको छ। शिक्षित वर्ग नै ठगीको घटनामा परेको पाइएको र प्रयोगकर्ता स्वयं सचेत नहुँदा यस्ता घटना बढ़ेको बताउनुहुन्छ नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थी।
लगभग 12,800 जति निवेदन प्राप्त भएको छ यो आर्थिक वर्षमा, जसमध्ये लगभग 4,500 जति चाहिँ विद्युतीय माध्यम सम्बद्ध ठगीसँग आबद्ध रहेका छन्। विभिन्न सामाजिक सञ्जाल एकाउन्टहरू ह्याक हुने यो सम्बन्धी पनि थुप्रै निवेदनहरू आइरहेका छन्। जुन चाहिँ शिक्षित वर्गको रूपमा उन्छिनिन्छन् उहाँहरूको पनि एकाउन्टहरू ह्याक भएको अवस्था छ र त्यसपछि आफन्तहरू या नातागोताहरूलाई चाहिँ समस्यामा परे भनेर चाहिँ पैसा मागेर स्क्याम भएको अवस्था चाहिँ छ। क्रमिक रूपमा 3 इयरलाई हेर्ने हो भने पनि यो बढेको अवस्था चाहिँ देखिन्छ।
प्रविधिहरू जतिसुकै उच्च प्रकारको भए पनि यदि प्रयोगकर्ताले ध्यान नदिने हो भने त्यसबाट पनि साइबर सुरक्षामा चुनौती आउने गर्दछ। ह्याकरले योजना नै बनाएर सामाजिक सञ्जालहरू ह्याक गर्ने र आफन्तहरूसँग पैसा माग्ने लगायतका कार्य गरेको पाइएको ब्यूरोले जनाएको छ। यदि कसैले त्यसको भेरिफाई नगरी पैसा पठाएको खण्डमा ठगी भएको रकम असुलीमा भने जनशक्ति तथा विभिन्न प्रकारका समन्वयको अभावका कारण अप्ठ्यारो परेको पनि साइबर ब्यूरोले जनाएको छ। ब्यूरोमा आएका उजुरीका सम्बन्धमा अध्ययन गर्ने र अभियुक्तलाई कानूनको दायरामा ल्याउनका लागि सकेसम्म काम गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी अवस्थी बताउनुहुन्छ।
सामाजिक सञ्जाल छ, यसमा सबै कुरा सत्य हुँदैन। हामीले चाहिँ अलिक चाहिँ सचेत भएर चाहिँ यसको प्रयोग गर्नुपर्छ र क्रिटिकली थिङ्किङ गर्नुपर्छ। केही सोचमा पनि प्रेस रिलिज पनि गरेका छौँ हामीले यसै सम्बन्धमा। जनरली झट्ट विश्वास गरिहाल्ने यस्ता मेसेज आएकोमा, जहाँबाट मेसेज आएको उहाँलाई चाहिँ प्रत्यक्ष रूपमा कल गरेर भेरिफाई पनि नगर्ने र पैसा दिइसकेपछि ठगिए भनेर अनि आएको अवस्था छ। सबभन्दा पहिले त ह्याक हुन दिनु पनि भएन। 2-स्टेप भेरिफिकेसन भन्ने अनिवार्य प्रोसेस हो, त्यो कसैले पनि गरेको पाइँदैन। जति पनि पीडितहरू आए उनीहरूले सिम्पल बाई डिफल्ट व्हाट्सएप युज गरेको पाइन्छ। यस्तो अवस्थामा ह्याक हुने चान्सेस 100% कुनै न कुनै बेला हुन्छ भन्ने हुन्छ, त्यसैले यो समस्याहरू चाहिँ देखिरहेको छ।
सूचना तथा संचार प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसरहरू ल्याएको छ, जसको प्रयोग गरी चुस्त, पारदर्शी, सहज, छिटो छरितो सार्वजनिक सेवा तथा सूचना प्रवाह, सामाजिक अन्तर्क्रिया आदिको माध्यमबाट सुशासनको प्रत्याभूति र पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको अपेक्षा गरिएको छ। तथापि विविध अवसरहरूसँगै चुनौती तथा जोखिम बढ़दै गएको विषयलाई नकार्न भने सकिँदैन। सामाजिक सञ्जालका विभिन्न माध्यम मार्फत हुन सक्ने ठगीबाट बच्न सबैभन्दा पहिले प्रयोगकर्ता स्वयं सचेत हुन जरूरी देखिन्छ। त्यसका लागि आफूले प्रयोग गरिरहेका माध्यमहरू कतिको भरपर्दो छ भन्ने जान्न जरूरी छ। त्योसँगै नचिनेका व्यक्ति तथा अनलाइन मार्फत विभिन्न प्रलोभन देखाउँदैमा प्रलोभनमा पर्न नहुने, राम्रोसँग नबुझी आफ्ना महत्वपूर्ण कागजातहरू नचिनेका व्यक्तिलाई दिन नहुने र आफन्तले नै सामाजिक सञ्जालका माध्यमबाट पैसा मागेको खण्डमा पनि राम्रोसँग भेरिफाई नगरी पठाउन नहुने लगायतका विषयमा सचेतना अपनाउन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
बाजुराबाट हेलिकप्टर मार्फत उद्धार गरिएकी सुत्केरी आमा र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ। बढ़ी मालिका नगरपालिका एक सल्लेनाकी 21 वर्षीय सुरता कुमारी रोकाया र उनका शिशुको सुर्खेत स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। आईसीयूमा राखेर उपचार थालिएकोमा उपचारकै क्रममा आमा र नवजात शिशु दुवैको ज्यान गएको अस्पतालले जनाएको छ। सुत्केरी भएकी रोकायालाई अत्यधिक रक्तस्राव तथा श्वास प्रश्वासमा समस्या देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। नेपालमा डढेलु नियन्त्रण सरकारी प्रयासले मात्र सम्भव नहुनेमा हिजो आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। डढेलु सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा वर्षेनी डढेलुका कारण ठूलो मात्रामा वन विनाश, जैविक विविधताको ह्रास, वातावरणीय सन्तुलनमा असर तथा जनधनको क्षति हुने गरेकोमा चिन्ता व्यक्त गरिएको छ। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले डढेलु नियन्त्रणका लागि नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानले डढेलु नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। आज विश्व क्षयरोग निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हामी क्षयरोगको अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नाराका साथ आज विश्व क्षयरोग निवारण दिवस मनाउन लागि हो। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको मार्च 24 यो दिवस मनाउने गरिन्छ। सन् 2035 देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् 2050 देशलाई क्षयरोग मुक्त बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा आर्थिक वर्ष 2081-82 क्षयरोगका कारण 35 जनाको मृत्यु भएको हिजो स्वास्थ्य कार्यालय मोरङले जानकारी दिएको छ। त्यसै गरी गण्डकी प्रदेशका विभिन्न 11 जिल्लामध्ये नवलपरासीमा यसै वर्ष 362 भन्दा बढ़ी नयाँ क्षयरोगी भेटिएको जानकारी गराइएको छ। चालू आर्थिक वर्षको श्रावण यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा 17 गैंडा मरेका छन्। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको तथा बाँकीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। यस अवधिमा 4 बाघ, 3 हात्ती तथा 18 चित्तल समेत मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। धनुषा, महोत्तरी लगायतका मिथिलाञ्चलका क्षेत्रहरूमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिई लोक आस्था एवं सूर्य पूजाको उत्सव चैती छठ पर्व मनाइँदैछ। नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू गरिएको चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा गएर व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिई चैती छठ मनाउने गरेका छन्। गृह मन्त्रालयले सम्पत्ति शुद्धिकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सूचीकृत व्यक्ति समूह वा संगठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकिएको मापदण्डमा पर्न सक्ने कुनै सूचना वा मनासिब आधार प्राप्त गरेमा त्यसबारे जानकारी गोप्य रूपमा उपलब्ध गराउन सम्बद्ध सबैलाई आग्रह गरेको छ। मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कार्यवाहीको सिलसिलामा कुनै तरिकाले अनधिकृत रूपमा कार्य गरेको पाइएमा त्यसको जानकारी दिन पनि आग्रह गरेको छ। गृह मन्त्रालयले त्यस्तो सूचना नजिकैको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन कार्यालय, प्रदेश समन्वय शाखामा जानकारी गराउन अनुरोध गरेको छ। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण ऐन 2064 र सम्पत्ति शुद्धिकरण निवारण नियमावली 2081 बमोजिम मन्त्रालयले उक्त आग्रह गरिएको जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको उन्नत जातका गाई वितरण कार्यक्रमले ग्रामीण बस्तीमा आर्थिक गतिविधिको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
पौवादुङमा गाउँपालिकाले 50% अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमा नै आयोजन गर्न थालेका छन्। यसले वैदेशिक रोजगारी र बाह्य आय स्रोतमा निर्भरता घटाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने वातावरण तयार पारेको छ। स्यामशिलाका किसान निम्दोजी शेर्पा यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने मध्ये एक हुनुहुन्छ। उहाँका अनुसार अनुदान प्राप्त एक माउ गाईबाट अहिले मासिक 8-10 हजारसम्म आमदानी भइरहेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तर्गत श्यामशिला, तिवारी, भन्ज्याङ र च्याङ्रे गरी 3 वडामा 39 उन्नत जातका गाई वितरण गरेको थियो। दुग्ध उत्पादन बढेसँगै बजार व्यवस्थापनको आवश्यकता महसुस भएपछि श्यामशिलामै दुग्ध संकलन तथा प्रशोधन गर्ने सानो उद्योग सञ्चालनमा आएको छ। किसानले आफूले उत्पादन गरेको दूध यही उद्योगमा लगेर बिक्री गर्दै आएका छन्। किसानलाई दीर्घकालीन रूपमा उद्यमशीलतासँग जोड्ने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो।
उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला विकासद्वारा सञ्चालित महिला लक्षित कार्यक्रम हो यो। गाई वितरण 50 लाख बजेटको गाई, 50% लागत साझेदारीमा गाई वितरण गर्ने कार्यविधि अनुसार यो आर्थिक वर्षमा पनि फेरि गाई वितरण कार्यक्रम ल्याएर आएको छ।
गाउँपालिकाले गाई वितरण सँगै किसानलाई उन्नत जातको घाँस उत्पादन सम्बन्धी तालिम तथा घाँस काट्ने च्याप कटर जस्ता उपकरण समेत वितरण गर्दै आएको जनाएको छ। यसले पशुपालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको किसानहरूको
जिल्ला अस्पताल बैतडीमा हाड जोर्नीको जटिल शल्यक्रिया सेवा शुरू गरिएको छ। दोगडा केदार गाउँपालिका 3 एकजना पुरूषको घोडा मुनिको दुवै हड्डीको सानो छिराबाट हाड जोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै शल्यक्रिया सेवा प्रारम्भ गरिएको जिल्ला अस्पतालले जनाएको छ। सानो चिरा पारेर गरिने शल्यक्रिया बैतडीका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिनुभयो। बैतडी जिल्ला अस्पतालमा 4 विशेषज्ञ सहित 10 मेडिकल अधिकृत हाल कार्यरत रहेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिल कुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्याङ्कको संकलन र विश्लेषणले भविष्यमा विपद न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। सप्ताहव्यापी मौसम विज्ञान कार्यक्रमको अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले जनचेतना अभिवृद्धिमा पछिल्ला प्रयासहरूले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले जलवायु परिवर्तनका कारण बाढ़ी, पहिरो लगायतका चरम मौसमजन्य घटनाहरू बढ़दै जाँदा भविष्य नै जोखिममा परेको बताउनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। कोलम्बियाको दक्षिणी अमेजन क्षेत्रमा गैराती उडान भरेको केही समयमै कोलम्बियन वायुसेवाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा 34 जनाको मृत्यु भएको छ। स्थानीय शहरका मेयर लुइस एमिलियो बस्टुसका अनुसार घटनास्थलबाट 34 जनाको शव निकालिसकिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उहाँले बताउनु भएको छ। दुर्घटनापछि केही मानिसलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुर्याइएको छ। विमानमा 11 जना चालक दलका सदस्य सहित 125 जना सवार छन्। विमानमा रहेका हतियार तथा गोला बारूद आगलागीका कारण विस्फोटन हुँदा थप क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनामा कसैको आक्रमणको संकेत भने नदेखिएको अधिकारीहरूले दावी गरेका छन्। अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको र केही समयपछि त्यसबारे जानकारी दिइने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग वार्ता भइरहेको र वार्ता फलदायी भएको बताउनु भएको छ। अमेरिकी आक्रमणहरू 5 दिनका लागि रोक्ने निर्णय गरिएको पनि उहाँले आफ्नो सोशल प्लेटफर्म ट्रुथ मार्फत जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपतिको इरानसँगको वार्ता सम्बन्धी बयानपछि कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। ब्रेन्ट कच्चा तेलको मूल्यमा 13% गिरावट आएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले उल्लेख गरेको छ। यद्यपि राष्ट्रपति ट्रम्पको वार्ता सम्बन्धी दावीलाई इरानले भने अस्वीकार गरेको छ। अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले इस्लामिक इमिरेट्सको प्रतिबन्ध अन्तर्गत बन्द गरिएका विद्यालय र शैक्षिक संस्थाहरू पुनः खोल्न अपील गरेका छन्। उनीहरूले बालिकाहरूलाई शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित नगर्न विद्यालय तथा शैक्षिक संस्थाहरू खोल्न र शिक्षाको अवसर दिन अनुरोध गरेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। चीनले अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै स्मार्ट ड्रागन 3 रकेट मार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको चीन सरकारले जनाएको छ। यो प्रक्षेपण साङदोङ प्रान्तस्थित हायाङ शहर नजिकैको समुद्री क्षेत्रमा गरिएको चिनिया सरकारी संचार माध्यमले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयहरू आगामी बजेटका लागि योजना तथा कार्यक्रम यही चैत 15 गते भित्र प्रस्ताव गरिसक्नु भनेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमा कार्यतालिका अनुसार चैत 15 भित्र सबै मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबीआईएसमा राखिसक्नुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा उपलब्ध गराई सोही अनुसार चैत 15 गति भित्र आफ्ना योजना तथा कार्यक्रम एलएमबीआईएसमा प्रविष्ट गरिसक्न भनिएको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट बनाउने काम भने गत पुसबाट नै शुरू भइसकेको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेट तर्जुमा सम्बन्धी कार्यतालिका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी 3 वर्षका लागि उपलब्ध स्रोत र खर्च गर्न सकिने सीमाको पूर्वानुमान बजेट सिलिङ तयार पारी अर्थ मन्त्रालयमा बुझाइसकेको छ। अर्थ मन्त्रालयले पनि सबै विषयगत मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको आगामी आर्थिक वर्षका लागि करिब 18.90 अर्ब हारारीको बजेट ल्याउन सकिने गरी स्रोत समितिले सिलिङ तयार पारेको राष्ट्रिय योजना आयोगले जनाएको छ। यस वर्षको बजेट तर्जुमा सम्बन्धी कार्यतालिका अनुसार चैत महिनादेखि बजेट निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढ्नुपर्ने हो। चैत 1 गतेदेखि 20 गतेसम्म सबै मन्त्रालयबाट आएका प्रस्तावमाथि बजेट तथा कार्यक्रम महाशाखाले विस्तृत छलफल गर्ने तथा चैत 15 वैशाख 10 गतेसम्म सार्वजनिक सूचना जारी गरी नागरिक विज्ञ र सरोकार भएकाहरूबाट सुझाव संकलन गरिसक्ने कार्यतालिका तय भएको छ। दीर्घज नाका हुँदै चालू आर्थिक वर्षको 8 महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकबाट 66.48 अर्ब मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। यस आर्थिक वर्षको साउनदेखि 8 फागुन मसान्तसम्म निर्यात 18% वृद्धि भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। बीरगंज नाका हुँदै तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाताल तथा जड़ीबुटी निर्यात भएको बीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। बीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षमा सबैभन्दा धेरै 35.58 अर्ब मूल्य बराबरको भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो 8 महिनामा वार्षिक लक्ष्यको 36.29% अर्थात 24.49 अर्ब राजस्व संकलन गरेको छ। घर जग्गा रजिस्ट्रेशन र सवारी साधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आश्रोत मानिन्छ। आर्थिक वर्ष 2082-83 को साउनदेखि फागुनसम्ममा 30.89 अर्ब राजस्व संकलन गर्ने लक्ष्य प्रदेश सरकारले राखेको थियो।
भुवन आचार्य, अब खेल समाचार।
लुम्बिनीले प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। रामजानकी बहुद्देश्य रंगशालामा लुम्बिनीले कोशी प्रदेशलाई 148 रनले हराएको छ। लुम्बिनीले ब्याटिङ बलिङ दुवैमा उच्च प्रदर्शन गर्यो। जवाफमा 250 रनको लक्ष्य पछ्याएको कोशीले 31.4 ओभरमा सबै विकेट गुमाउँदै 101 रनमा अल आउट भयो।
अझै अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायतका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ। तराई मधेशका कतिपय क्षेत्रमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भागका एक दुई स्थान तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा एवं हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:04 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर फिर्ता लिने निर्णय विरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनवाई हुने। राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सी बिहिबार संसदीय दलको नेता चयन गर्ने। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै विभिन्न 166 कम्पनीलाई खनिज उत्खनन गर्न दिने सरकारको निर्णय। विश्व क्षयरोग निवारण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै र कोलम्बियामा 125 सवार सैन्य विमान दुर्घटना हुँदा कम्तीमा 34 मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।